यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। नेपाली कांग्रेसले कार्यतालिका प्रारम्भ गर्नुपर्ने घोषित मितिभन्दा दुई दिनपछि आएर महाधिवेशन स्थगित भएको सूचना सार्वजनिक गरेको छ। महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले नियमित महाधिवेशन स्थगन भएको संयुक्त वक्तव्य मार्फत जानकारी गराउनु भएको छ। महाधिवेशनको मिति तय भइसकेपछि क्रियाशील सदस्यता नवीकरण अन्तिम चरणमा पुगेको र समग्रमा 5,79,395 क्रियाशील सदस्यता नवीकरण भएको कांग्रेसले जनाएको छ। कांग्रेसमा क्रियाशील सदस्यता वितरण र नवीकरण तोकिएको मितिमा सम्पन्न हुन नसकेपछि महाधिवेशनको कार्यतालिका प्रभावित भएको हो। कांग्रेसले महामन्त्री गगन थापाको संयोजकत्वमा क्रियाशील सदस्यता वितरण सम्बन्धी समिति बनाएको थियो। महामन्त्रीद्वय थापा र शर्माले विज्ञप्तिमा सम्भव भएसम्म विशेष महाधिवेशन गर्नुपर्ने उल्लेख गर्नुभएको छ। महाधिवेशनको स्वरूप र मितिलाई लिएर कांग्रेसमा विवाद बढ़ेको हो। निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 40 संस्थालाई पर्यवेक्षणको अनुमति दिएको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी पर्यवेक्षणका लागि 51 संस्थाले निवेदन दिएका थिए। राष्ट्रियतर्फ 10 र अन्तर्राष्ट्रियतर्फ 1 संस्थाको आवेदन अस्वीकृत गरिएको आयोगले जनाएको छ। आयोगका पदाधिकारीको बैठकले थप 9 राष्ट्रिय संस्थालाई अनुमति दिँदा निर्वाचन पर्यवेक्षण गर्ने संस्था संख्या 40 पुगेको हो। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले 36 राष्ट्रिय र 4 अन्तर्राष्ट्रिय संस्थाले पर्यवेक्षणको अनुमति पाएको जानकारी दिनुभयो। यसअघि प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन 2079 44 राष्ट्रिय र 2 अन्तर्राष्ट्रिय संस्थाले अनुमति पाएका थिए। निर्वाचन आयोगले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्द सूची पेश गरेका राजनैतिक दलहरूलाई बोलाएर देखिएका त्रुटि औल्याउने काम गरिरहेको जनाएको छ। पेश भएका सूचीको जाँचबुझ र दलका प्रतिनिधिहरूसँगको छलफलपछि देखिएका कमजोरी सच्याएर पेश गर्न पुस 20 गते औपचारिक पत्राचार गरिने आयोगले जनाएको छ। आयोगका सहायक प्रवक्ता कुलबहादुर जीशीले बन्द सूची पेश गर्ने दलले समावेशीको समूह मिलाए नमिलाएको लगायतका विवरण जाँच गरी सम्बन्धित दलका प्रतिनिधिलाई बोलाएर छलफल भइरहेको जानकारी दिनुभएको छ। आयोगमा पुस 13 र 14 गते 64 राजनैतिक दलले बन्द सूची पेश गरेका थिए। त्यसमध्ये 22 दलले मात्रै 110 स्थानमा उम्मेद्वारी मनोनयन गरेका छन्। सूची अनुसार औसत प्रति निर्वाचन चिन्हमा उम्मेद्वारी दिने दलको संख्या 60 देखिएको छ। गृहमन्त्री ओम प्रकाश अर्यालले सरकार विधिको शासन भ्रष्टाचार मुक्त प्रशासनको प्रत्याभूति गर्दै सुशासन कायम गरी निर्वाचन मार्फत जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यसहित निर्वाचनको तयारीमा लागेको बताउनु भएको छ। अध्यागमन विभागले काठमाण्डुमा हिजो विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली प्रारम्भ गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री अर्यालले आसन्न निर्वाचनलाई स्वच्छ निष्पक्ष र भइरहित वातावरणमा सम्पन्न गर्न यथास्थानबाट सरकार भएका सबैको यथोचित भूमिकाको अपेक्षा सरकारले गरेको बताउनुभयो। उहाँले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको भ्रमण सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराधको नियन्त्रण र नेपालको पर्यटन प्रवर्धनमा सहयोग पुर्याउने उद्देश्यले प्रणाली अध्यागमन सूचना व्यवस्थापन प्रणाली एक कोसेडुङ्गा साबित हुने विश्वास पनि व्यक्त गर्नुभयो। विभागका महानिर्देशक रामचन्द्र तिवारीले अपराध भएमा अनुसन्धान प्रभावकारी बनाउने र विश्वस्तरमा नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने गरी प्रणाली ल्याइएको जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सरकार र नागरिक बचाऊ अभियान बीचको वार्ता सकारात्मक भएको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्की र अभियानका संयोजक दुर्गा प्रसाई पक्षबीच हिजो भएको छलफलमा सम्भव हुने किसिमका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री खरेलले जानकारी दिनुभयो। दुवै पक्षबीच मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि कायम गर्ने सन्दर्भमा सहमति भएको उहाँले बताउनुभयो। प्रधानमन्त्री कार्कीले अभियानका मागहरू सरकारले गम्भीर चासोका रूपमा लिएको जानकारी गराउनु भएको थियो। त्यसक्रममा संयोजक प्रसाईले अभियानको माग सरकारले सम्बोधन गरे, आफूहरू सकारात्मक ढंगले सरकारलाई सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पर्वतको कुस्मा नगरपालिका साथ खरेहामा निर्माणाधीन ज्येष्ठ नागरिकको भवन निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै 4 विरूद्ध विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको छ। कुस्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरूङ, तत्कालीन लेखा अधिकृत कृष्ण प्रसाद शर्मा इन्जिनियर आशिष साक्य तथा मल्ल कन्स्ट्रक्सन एण्ड सप्लायर्स र प्रोप्राइटर लालबहादुर मल्ललाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ। निर्माण कार्य अघि नबढ़ेको अवस्थामा पनि कुष्मा नगरपालिकाले दुई पटकमा गरी 21,76,000 रूपियाँ पेस्की भुक्तानी गरेको, पेस्की फर्स्योट नगरी बैंक जमानतको म्याद सकिन दिएको र पहिलो बिलभन्दा बढ़ी रकम भुक्तानी गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ। सार्वजनिक खरिद नियमावली विपरीत काम गरी 1,13,44,000 रूपियाँ भन्दा बढ़ी रकम हिनामिना गरिएको आयोगले जनाएको छ। गत भदौ 23 र 24 गतेको जेएनजी प्रदर्शनसँग सम्बन्धित विषयमा जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्राचार गर्ने भएको छ। आयोगका अध्यक्ष गौरी बहादुर कार्कीले हिजो पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिने काम सम्पन्न भएको र अब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानमा बोलाउन पत्राचार गर्न लागि जानकारी दिनुभयो। यसैबीच गत भदौ 23 र 24 घटना सम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण स्थगन सम्बन्धी निर्णय फुकुवा गरेको छ। आयोगको हिजो बसेको बैठकले पूर्व गृहमन्त्री लेखकको विदेश भ्रमणमा रोका लगाउने र स्वीकृति बेगर काठमाण्डु उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरिएको आयोगका शाखा अधिकृत रेशम बुढा छेत्रीले जानकारी दिनुभयो। संसदको विधायन व्यवस्थापन समितिको बैठकमा सांसदहरूले नेपालका ऐतिहासिक तथा सांस्कृतिक सम्पदा झल्काउने चलचित्रहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको छ। समितिको सिंहदरबारमा हिजो बसेको बैठकमा सांसदहरूले चलचित्र विकास कोष स्थापना गरी सामाजिक सचेतना वृद्धि गर्ने र नेपालका विभिन्न मातृभाषामा निर्माण हुने चलचित्रहरूलाई प्रोत्साहन गर्नुपर्ने विषय विधेयकमा समेट्न सुझाव दिनुभयो। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले चलचित्र उद्योग राष्ट्रको अर्थतन्त्र र पहिचानसँग जोड़िएकाले चलचित्र विकास बोर्डका नीति र कार्यक्रम एवं दीर्घकालीन योजना लगायतका महत्वपूर्ण विषयहरूमा मन्त्रालयले बोर्डसँग साझेदारी गरी अघि बढ़नुपर्ने आवश्यकता उल्याउनुभयो। बैठकमा सांसदहरूले चलचित्र क्षेत्रका विभिन्न विषयमा अध्ययनका लागि शैक्षिक संस्था र पूर्वाधारको विस्तार गर्नुपर्नेमा पनि जोड़ दिनुभयो। धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकहरूको आगमनको संख्या वृद्धि भएको छ। सन् 2025 जनवरीदेखि डिसेम्बर 31 161,122 विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेको एक्याप जोमसोम कार्यालयका प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो। नेपालको उत्तरी रसुवागढ़ी अन्तर्राष्ट्रिय नाका हिजोदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। असार 24 गते लेन्दे खोलामा आएको बाढ़ीले मितेरी पुल बगाएपछि बन्द भएको नाका पूर्ण रूपमा सञ्चालनमा ल्याइएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिनुभयो। नाका सञ्चालनका लागि चीन सरकारले 91 मिटर लम्बाईको बेली ब्रिज निर्माणको कार्य सम्पन्न गरेपछि सवारी साधनहरू सञ्चालनमा आएका हुन्। ललितपुरस्थित नक्खु कारागारबाट जेएनजी प्रदर्शनका क्रममा फरार भएका कैदी बन्दीमध्ये 30% अझै सम्पर्कमा आएका छैनन्। भदौ 24 गते नक्खु कारागारमा भएको घटनापछि विभिन्न मुद्दामा दोषी ठहर भई सजाय भोगिरहेका 1,280 जना कैदी बन्दी फरार भएका थिए। कारागार प्रशासनका अनुसार हालसम्म तीमध्ये 70% कैदी बन्दी स्वेच्छाले वा सुरक्षा निकायको समन्वयमा पक्राउ गरी कारागार फर्काइएको छ भने बाँकी 30% अझै फरार अवस्थामा रहेको नक्खु कारागारका प्रमुख दीर्घराज उपाध्यायले जानकारी दिनुभयो। वहाँले फरार कैदीबन्दीको खोजी कार्य जारी राखिएको जानकारी दिनुभयो। नेपाल बीमा प्राधिकरणले हालसम्म निर्जीवन बीमा कम्पनीले जीएनजी प्रदर्शनका क्रममा भएको क्षतिमा परेको कुल दावीमा 5,48,25,00,000 रूपियाँ भुक्तानी गरिएको जनाएको छ। जीएनजी आन्दोलनका क्रममा भएको भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा कुल 3,316 बीमा दावी परेको थियो, जुन करिब 23,47,00,000,000 बराबरको रहेको छ। प्राधिकरणमा 14 निर्जीवन बीमा कम्पनी र 4 लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अध्यावधिक तथ्याङ्क अनुसार कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कुल दावी रकम मध्ये सम्पत्ति बीमातर्फ 712 बीमा दावीको रकम 19,05,00,000,000 मध्ये 3,93,59,00,000 र मोटरको बीमातर्फ 2,221 बीमा दावीको रकम सहित 3,46,16,00,000 मध्ये 1,39,25,00,000 रूपियाँ भुक्तानी भएको छ। सार्वजनिक सेवा प्रसारण नेपाल र प्रेस काउन्सिल नेपालबीच मूलधारका संचार माध्यमको प्रभावकारिता विश्वसनीयता र आचार संहिताको कार्यान्वयनका सम्बन्धमा छलफल भएको छ। सार्वजनिक सेवा प्रसारण नेपालले सिंहदरबारमा हिजो आयोजना गरेको अन्तर्क्रियामा प्रेस काउन्सिलका अध्यक्ष डाक्टर कुमार शर्मा आचार्यले सोच र कार्यशैली बदलेर पत्रकारिताको विश्वसनीयता बढ़ने गरी काम गर्नुपर्नेमा जोड़ दिनुभयो। त्यस्तै सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण भएपछि रेडियो नेपाल र नेपाल टेलिभिजन जनता पहिलो भन्ने मूल मन्त्रका साथ अघि बढ़िरहेको बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपानेले परिवर्तित सन्दर्भमा जनताप्रति बढ़ी उत्तरदायित्व निर्वाह गर्दै रेडियो नेपाल र नेपाल टेलिभिजनले काम गरिरहेको जानकारी गराउनुभयो। र स्विजरल्याण्डको पर्यटकीय शहर क्रान्स मोन्टाना स्थित एउटा बारमा आग लागि हुँदा कम्तीमा 40 जनाको मृत्यु भएको र 115 जना भन्दा बढ़ी मानिस घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। नयाँ वर्ष मनाउन भेला भएका मानिसहरूका बीचमा उक्त घटना भएकाले मारिनेमा विदेशी नागरिक पनि हुन सक्ने त्यहाँको प्रहरीले जनाएको छ। त्यसबारे अनुसन्धान अघि बढ़ाइएको छ। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।